हुन्छ होला। त्यसकारणले यो मण्डलीको सम्बन्धमा जुन कुरा छ नि, यो हामीले एकदमै बुझ्नुपर्छ। त्यही कुरा हामी हेरिराखेका छौँ, अनि हामीले एक अध्याय र दुई अध्याय अध्ययन गरिसक्यौँ। पहिलो तिमोथीको तेस्रो अध्यायको करिब करिब अन्तिम भन्दा अगाडिमा छौँ। यसपछि हाम्रो एउटा क्लास हुन्छ र तेस्रो अध्याय पहिलो चाहिँ मण्डलीका एल्डर अथवा पास्टरहरूको निम्ति भनेर शिक्षा दिएको कुरा हामी देख्छौँ, र दोस्रो खण्ड चाहिँ मण्डलीको डिकनहरूको बारेमा शिक्षा हामी देख्छौँ। अनि त्यसपछि पहिलो तिमोथी 3 अध्यायको 14-16, 14-15-16 तिनवटा पदहरू चाहिँ मण्डलीका विश्वासीहरू अथवा मण्डली झुन्डलाई एज अ क्रिस्चियन एभ्री बडी इन्क्लुडिङ पास्टर पनि एल्डर डिकन पनि सदस्य पनि, त्यो चाहिँ अन्तिमको 3 पद हामी हेर्छौँ। त्यसैले अघि मैले के भन्दै थिएँ, धेरै जस्तो क्रिस्चियनहरूले नबुझेको कुरा चाहिँ मण्डली, धेरै जस्तो मान्छेको विचार के छ भने नि, हामीले मुक्ति कहाँबाट पाउने? धेरै जस्तो हामीले प्रचार गर्दा, अरू मान्छेलाई विचार गर्दा, अरूले विचार गर्दा, हामी के गर्छौँ, नर्क जानबाट बचाइने। तर बाइबलमा तपाईँले पक्का हेर्नुभयो भने त्यो नर्कबाट भन्दा पनि पापबाट, पापको शक्तिबाट, पापको पापले गरेको त्यो नियत, पापले जुन चाहिँ हामीलाई परमेश्वरको विरुद्ध गराउँछ त्यो कुराबाट, अनि पापको दण्डबाट हामीले उद्धार पाउने हो यो कुरो। अनि त्यो उद्धार चाहिँ सित्तैमा येशुको अनुग्रहमा, प्रभुको अनुग्रहमा, परमेश्वरको अनुग्रहमा, येशु प्रभुको बलिदानद्वारा हामीलाई दिनुहुन्छ। यो कुरा हामीले बुझ्नुपर्छ उद्धारको कुरा गर्दा। त मण्डलीको कुरा गर्दा यो एकदमै सिरियस कुरा हो, तपाईँ हामीले बुझ्नुपर्छ। वास्तवमा क्रिस्चियनिटी, मसँग यहाँ तपाईँलाई म 3 बाइबल देखाउँछु, मसँग अर्को बाइबल पनि छ, इन्डियाको संस्करण, अनि मैले यो अर्को बाइबल, अनि यो हामी धेरै जस्तो नेपालमा अहिले पढ्ने बाइबल यो रिभाइज, अहिले अनलाइनमा हेऱ्यो भने एउटा चाहिँ भर्सन चाहिँ यो मेरो अनलाइन बाइबलमा कमसेकम 4 भर्सन आउँछ। यो चाहिँ अर्को बाइबल, यो अनलाइनमा मैले अहिलेसम्म भेटेको छैन, अनि धेरै जस्तो यसको अनुवादमा म सहमति हुन्छु। तर एउटा दुईवटा कुरा फेरि यसमा पनि, यो बाइबल अनुवाद गर्ने जुन सङ्गठन अथवा जुन चर्च ग्रुप छ, सम्प्रदाय छ, उनीहरूले एक दुईवटा कुरा चाहिँ अर्कै छ फेरि। सी, तपाईँले कसरी थाहा पाउनुहुन्छ यो सबै कुरा? त्यसकारणले के भयो त भन्दाखेरि, मण्डलीमा अगुवा हुने भनेको चाहिँ यस्तो सिद्धान्तको कुराहरूमा पनि हामीलाई ज्ञान हुनुपर्छ। खालि चर्च जाने, क्रिस्चियन भयो, मान्छेहरू चर्चमा आए, दशांश दिए, प्रार्थना गर्यो, सबै आराधना स्तुति सुरु गर्यो, अन्त गर्यो, नो। मण्डली कसरी सञ्चालन हुन्छ भन्ने कुरामा गहिरो कुरा हामीले यो तिमोथीमा सिकिराखेका छौँ। त्यसैले यो पास्टरल लेटर भनेर भन्छन्, पास्टरहरूलाई, अगुवाहरूलाई लेखिएको पत्र भनेर। तर वास्तवमा यो विश्वासीहरूलाई पास्टरद्वारा गर्नुपर्ने काम, विश्वासीले के गर्नुपर्छ त्यो कुरा छ नि त यहाँ, हामीले त्यो कुरा प्रष्ट हेरिरहेको छौँ। त्यस कारणले मैले के भन्दै थिएँ भनेदेखि, अन्तिममा जुन छ नि, हामी अर्को हप्ता सिक्छौँ, पहिलो तिमोथी 3 को अन्तिम 14-16 चाहिँ अझ महत्त्वपूर्ण कुरा, त्यो चाहिँ एउटा सत्यको खाम्बो, खाम्बो, अनि त्यो खाम्बो चाहिँ कुन जगमा बसालिन्छ, त्यहाँ सत्यको खाम्बो चाहिँ के छ, एल्डरहरू, डिकनहरू, विश्वासीहरू, तिनीहरू सत्यको खाँबो, त्यसको जग चाहिँ येशु प्रभु। त्यो अन्तिममा 16 पदमा तपाईँले येशु प्रभुको बारेमा देख्नुहुन्छ। त्यसैले हामीले येशु प्रभुको जगमा बसालेको विश्वास भन्छौँ। अनि पहिलो कोरन्थीमा पाउलले कोरन्थको विश्वासीहरूलाई के लेख्छन् भने, हाम्रो जग चाहिँ प्रेरितहरूले बसालेको जग, भनेको चाहिँ प्रेरितहरूद्वारा जो परमेश्वरको आत्माले दिएको जुन सत्य वचन छ, उनीहरूले लेखेको वचन जो उनीहरूको होइन नि त त्यो त। अर्को कुरा चाहिँ भविष्य अगम वक्ताहरूको जग, भनेको चाहिँ परमेश्वरले अगम वक्ताहरूद्वारा बोलेको कुरा। यो सबै कुरा चाहिँ येशु ख्रिस्ट जो मुक्तिदाता हुनुहुन्थ्यो उहाँको बारेमा हो, अनि उहाँ नै हाम्रो कुनै ढुङ्गा अथवा मुख्य जगको ढुङ्गा हुनुहुन्छ। त्यसकारण जहिले पनि हाम्रो सिद्धान्त पूर्ण रूपमा बाइबलीय सिद्धान्त, डक्ट्रिन भन्छ, शिक्षा भन्छ, त्यस कारण हामीले बुझ्नुपर्छ। मैले बेथानी अनुग्रह मण्डली को शनिबारको सेवामा गएको तिनटा होला सायद, तिनटा। त्योभन्दा पहिला मैले यसरी येसुको दोस्रो आगमनको बारेमा कहिले काहीँ एकचोटि सिकाएको छु। मलाई याद छ एकचोटि मैले सिकाएको दिन मेरो एक्सिडेन्ट भएको थियो पुलचोकमा हुँदाखेरि मोटरसाइकलमा। मलाई त्यो सिकाएको कारणले भएको त हो भन्दिनँ मैले, तर पनि मलाई एक्सिडेन्ट भएको थियो, बसले हानेको थियो मोटरसाइकलमा, होइन। त्यो पनि मलाई याद छ। भनेको मतलब त्यो धेरै हामी हेर्दैनौँ येसुको आगमनको बारेमा, तर शिक्षाको बारेमा कुरा गर्दाखेरि त्यो येसु प्रभुको दोस्रो आगमनको बेलामा के घटना हुन्छ, येसु प्रभु संसारमा कतिचोटि आउनुहुन्छ, बाइबलमा के लेखेको छ, प्रशस्त छ, तर हामीलाई थाहा छैन नि। येसु प्रभुको पहिलो आगमन चाहिँ 2000 वर्ष अगाडि भइसक्यो, जुन चाहिँ 100 वर्ष अगाडिदेखि भविष्यवाणी भएको थियो। येसुको दोस्रो आगमन चाहिँ हामी सबैलाई उठाइ लैजानलाई, विश्वासीहरू जति जम्मैलाई, मुक्ति पाएकाहरू, नयाँ जन्म पाएकाहरूलाई उठाइ लैजानलाई, उहाँको दोस्रो आगमन बादलमा हुन्छ। उहाँको दोस्रो आगमन पछि विश्वासी जति पनि येसुमा विश्वास गर्ने छन् कोही पनि संसारमा हुँदैनन्। अनि संसारमा के हुन्छ, मान्छेहरू हुन्छ जो येसुलाई विश्वास गरेका हुँदैनन्। संसारमा अङ्ग्रेजीमा ट्रिबुलेसन भन्छ, सङ्कष्ट, अति दुःखको समय 7 वर्षको, अनि त्यसलाई दुई भाग, 3.5 वर्षको, अनि त्यो 7 वर्षको अन्तिम अन्तिममा येसु प्रभुको दोस्रो आगमन, जो चाहिँ सेतो घोडा चढेर उहाँ महिमामा सबै शक्तिमा, अनि त्यसको बारेमा प्रकाशको पुस्तक 19:11-16 हामी अध्ययन गरिरहेका छौँ अहिले। एकदम महत्त्वपूर्ण कुरा छ, त्यसपछि के कुरा हुन्छ। प्रकाशको पुस्तकमा अथवा बाइबलको पुरानो नियममा पनि यसको बारेमा प्रशस्त लेखिएको रहेछ, त्यो हामी हेरिराखेको छौँ। त्यस कारण यो सबै कुरा किन म तपाईँलाई दोहोऱ्याइ राख्छु भने नि, यो मण्डली भन्ने जुन कुरा छ, त्यो परमेश्वरको, परमेश्वर आफैले, येसु प्रभु आफैले, म मेरो मण्डली स्थापना गर्नेछु र नरकको फाटक त्यसमाथि विजय हुने छैन, येसु प्रभुको वचन हो नि यो। त्यस कारणले त्यो मण्डली त येसुको हो। बाइबलमा हामी सरस प्रष्टै सिक्छौँ कि येसुको शरीर मण्डली चाहिँ, त्यसको शिर चाहिँ येसु प्रभु आफै हुनुहुन्छ। त्यस कारण यो एकदमै सिरियस, मण्डलीको बारेमा सिरियस बुझ्नुपर्छ। तपाईँलाई अझै पनि कति कुरा बुझ्नु भएन भने, जति पनि यो मैले पहिलो तिमोथीमा सिकाएको क्लासहरू छ, यो वचनहरू छन्, पहिलो तिमोथी 1 अध्याय 2 अध्याय, अब 3 अध्यायको यो तेस्रो चोटि कति भइरहेछ, सबै सुन्नुहोस्। किन तपाईँलाई मेरो विचार भनेको छ नि त्यहाँ, मैले कतिवटा कमेन्ट्री पढेर कति गरेर त्यो वचनमा के लेखेको छ त्यो तपाईँलाई मैले भन्न प्रयास गरेको छु। अनि आज पनि हामी त्यही सन्दर्भमा, गएको हप्ता हामीले एल्डरहरूको योग्यताको बारेमा हेरेको थियौँ, अनि तपाईँ जसले एल्डरहरूको योग्यताको बारेमा त्यो दिन भाग लिनु भएन, तपाईँ नेपाली शर्मन .org गएर सुन्नुहोस्, एकदमै आवश्यकता छ। त्यस कारण अब हामी आजको विषयमा जानेछौँ। आजको विषयमा जाँदै गर्दाखेरि तपाईँलाई मैले अहिले के भनेको थिएँ भनेदेखि, मण्डली चाहिँ परमेश्वरको सत्यता प्रकट गर्ने एउटा संस्था, संसारमा मण्डलीद्वारा नै संसारको उहाँलाई नचिन्नेहरूलाई चिन्नुपर्ने। परमेश्वर पहिला इजरायलीहरूसँग मोसाले बनाएको पालको कुरा छ, भेट हुने पाल, त्यसपछि आगोको खम्बा राति, बादलको खम्बा दिउँसो इजरायलीहरूसँग हुनुहुन्थ्यो। त्यसपछि इजरायलीहरूले बनाएको त्यो भेट हुने पाल, त्यसको सम्बन्ध भित्री भागमा महापवित्र स्थानमा, जबसम्म येशु प्रभु संसारमा आउनु भएन, फेरि दाउदले बनाउनु पर्थ्यो, तर सलोमन राजाले बनाए जेरुसलेमको मन्दिर, त्यहाँ पनि पर्दाभित्र महापवित्र स्थानमा परमेश्वरको उपस्थिति थियो। मानिसहरूसँग परमेश्वरको उपस्थिति हुन सक्दैन थियो, किनभने परमेश्वर यति पवित्र हुनुहुन्थ्यो, यति शक्तिशाली हुनुहुन्थ्यो कि पापी मान्छे परमेश्वरको आम्ने सामने भएपछि मर्थ्यो। बाइबलमा त्यसको धेरै कुराहरू छ। त्यसपछि येशु प्रभु क्रुसमा जब टाङ्गिनु भयो, उहाँको प्राण जानु अगाडि त्यो जेरुसलेमको मन्दिरको पर्दा दुई फ्याक भयो। त्यसको मतलब के छ भने, येशुको बलिदानद्वारा अब परमेश्वरको उपस्थितिमा सबै मान्छेले जान पाउने भयो। त्यसकारण पवित्र आत्माद्वारा परमेश्वर मानिसको हृदयमा रहनुहुन्छ। त्यसको मतलब के छ? आज चाहिँ जेरुसलेमको मन्दिर होइन कि परमेश्वरको मन्दिर तपाईँ मेरो शरीर हो जसले चाहिँ परमेश्वरलाई निम्तो दिन्छ। त्यसको मतलब के हुन्छ? जो परमेश्वरबाट नयाँ जन्म पाएको छ त्यो मान्छे पवित्रतामा जिउनु पर्छ। यो एकदम सिरियस कुरा हो नि, त्यो त बाइबलको सत्यता हो नि। तपाईँ र मैले विश्वास गरे जस्तो लाग्छ तर हामी हिँड्दैछौँ त त्यो विश्वासमा। त्यो कुरो म सम्झाउँछु, जसले परमेश्वरको बारेमा सिरियसली थाहा पाउँछ नि उसको हिँडाइ अर्कै हुन्छ, उसको बोलाइ अर्कै, सोचाइ अर्कै, योजना अर्कै। त्यहीँबाट थाहा पाउँछ कि तपाईँ साँच्चै प्रभुको पछि लाग्नुहुन्छ कि तपाईँ आफ्नो पछि लाग्नुहुन्छ। यो सिरियस कुरा हो, यसलाई म यति कडासँग भन्नै सक्दिनँ कि यो यति सत्य छ। त्यसकारण आज आज चाहिँ परमेश्वर कहाँ हुनुहुन्छ संसारको लागि देख्नलाई? तपाईँ र मेरो हृदयमा जो चाहिँ तपाईँ र म भएर मण्डली यो संसारमा ख्रिस्टको पवित्र मण्डली छ, त्यो मण्डलीद्वारा परमेश्वरलाई संसारको मान्छेले देख्नुपर्छ। जब येशू प्रभु बादलमा आउँदै हुनुहुन्छ नि, यो मण्डली जति उठाइ लैजानेछन्, जसलाई अङ्ग्रेजीमा ऱ्याप्चर भनिन्छ। अब यहाँनिर प्रश्न आउँछ, तपाईँ र म त्यो उठाइ लैजाने योग्यताभित्रको मण्डली हौ? त्यही कारणले यो मण्डलीको बारेमा डिटेलमा स्टडी गरिराखेको छौँ। तपाईँलाई मैले धेरै कुरा सिकाएको छु यसको बारेमा। त्यही कारणले यो पहिलो तिमोथी एक अध्यायदेखि अहिलेसम्म सिकेको कुराहरूलाई तपाईँलाई सम्झना छैन भने हेर्नुहोस्, सुन्नुहोस्, तपाईँलाई धेरै आशिष हुन्छ र तपाईँले सिकाउने अरू मानिसहरूले पनि आशिष पाउँछ। त्यसकारण आजको विषयमा हामी जान्छौँ। आजको विषयमा जाँदै गर्दाखेरि आज चाहिँ हामीले पहिलो तिमोथी 3:8-13 आज हेर्ने छौँ। अनि 8-13 चाहिँ 1-7 चाहिँ एल्डरको योग्यताको बारेमा थियो। सो 8-13 चाहिँ डिकनहरूको योग्यताको बारेमा लेखिएको छ। अनि यहाँनिर तपाईँले हेर्नुभयो भने यो एल्डर र डिकन दुइटैमा कति कुराहरू चाहिँ एउटै छ, तर पनि एक दुईवटा कुरा फरक छ। जुन चाहिँ मैले यहाँ सबै त लेख्या छैन तर कति कुराहरू चाहिँ दोहोरिएको छ उस्तै। तर एल्डरको लागि चाहिँ के छ? एउटा सिकाउन सिपालु, शासनको लागि सिपालु, कतिवटा कुराहरू चाहिँ फरक छ। तर डिकनको लागि जुन चाहिँ उसको चारित्रिक योग्यताहरू छन् एउटै छ। त्यसकारण त्यो कुरो हामी हेर्छौँ। अनि अहिले म सर्वप्रथम तपाईँलाई यो पहिलो तिमोथी 3:8-13 म पढ्न चाहन्छु। तपाईँलाई म हेर्न चाहनुहुन्छ भने यहाँ राखिदिन चाहन्छु। 8 यसै गरी डिकनहरू पनि, अब यहाँ त्यसै गरी भन्ने कुराले चाहिँ योभन्दा अगाडिको पहिलो तिमोथी 3:7 पदहरूलाई जोड्दछ। त्यस्तै जसरी एल्डरहरूको योग्यताहरू छन्, उनीहरू योग्य हुनलाई, एल्डर हुनलाई त्यो योग्यता चाहिन्छ, त्यसै गरी डिकनहरू पनि गम्भीर हुनुपर्छ। यो गम्भीर भन्ने शब्द चाहिँ हामीले एकदम सन्तुलित, एकदम सिरियस। अब यहाँनिर एउटा हुन्छ नि, एउटा चलन छ नि, पपेट जस्तो होइन अथवा कार्टुन जस्तो होइन। तपाईँले कार्टुन भन्छ नि, कहिलेकाहीँ कार्टुन नै होइन, के भन्छ नि त्यो, कहिलेकाहीँ सर्कसमा कोही मान्छेले अर्कै लुगा लगाएर अर्कै गहना के भन्छ डेकोरेटेड गरेर अर्कै क्यारेक्टर खेल्छ नि, त्यो जोड्न सकिन्छ। किनभने जब मान्छेहरू गम्भीर हुन्छ नि, त्यसले सत्यता अनुसारको जीवन जिउँछ, कहिले पनि कुनै कुरामा फरक हुँदैन। त्यही कारण हुनुपर्छ, दुई जिब्रे होइन। अब यो दुई जिब्रेको सम्बन्धमा चाहिँ तपाईँ र मलाई एकदम सिरियसली भएर जाँच्नु जरुरी छ, किनभने अलिअलि दुई जिब्रे धेरैजना मान्छे भेटिन्छ। अर्को दाख मद्य पिउने, पियक्कडपन भन्ने छ अर्को अनुवादमा, धनको लोभी होइन। यो धनको लोभीमा अर्को पदमा, अर्को अनुवादमा छ नीच धनको लोभी, भनेको चाहिँ खराबी गरेर धन कमाउने। त्यसैले क्रिस्चियनहरू धनी नै हुँदैन भन्ने हुँदैन, तर लोभ त गर्नु भएन, तर खराब गरेर कमाएको धन चाहिँ निज धन भन्दो रहेछ बाइबलमा, होइन खराबी गरेर। अब 3:9 तर तिनीहरू विश्वासको रहस्य शुद्ध, विश्वासको रहस्य शुद्ध विवेकमा कायम राख्ने हुनुपर्छ। यो 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 पदले चाहिँ के भन्छ भने विश्वासको रहस्य भनेको चाहिँ शुद्ध विवेकमा कायम राख्ने, भनेको चाहिँ यो अनुवादमा यति अप्ठ्यारो छ। यो भन्न खोजेको चाहिँ साउन्ड डक्ट्रिन भन्छ नि, परमेश्वरको वचनको शिक्षा, शुद्ध भनेको चाहिँ शुद्ध विवेकले एकदम त्यसलाई सही प्रकारले कायम राख्ने, भने त्यसलाई सहमत हुने सत्यता, परमेश्वरको वचनको सत्यतामा सही हुनुपर्छ। त्यस कारण तपाईँहरू मैले जुन बाइबलको बारेमा छ नि के चाहिँ सत्य छ भनेर बुझ्नु कोसिस गर्नुपर्छ। दुनियाँभरको मान्छेहरू फरक फरक प्रकारले बाइबललाई उल्था गरिराखेका हुन्छन्। तपाईँलाई जुन चाहिँ आफ्नो जीवनमा मिल्छ, जुन कुराले व्यक्तिगत स्वार्थ पुग्छ, जुन कुरा आफूलाई फाइदा लाग्छ, त्यसको पछि लाग्ने क्रिस्चियन होइन, परमेश्वरको दण्डमा पर्छ, शैतानको पासो हो, शैतानको सेवा गर्छ। यो कुरो तपाईँले क्लियर बुझ्नुपर्छ। तर सही सिद्धान्त बुझेर पछि लाग्ने परमेश्वरको सेवा गर्छ, यो कुरो हामीले बुझ्नुपर्छ। पहिलो तिमोथी 3:10 पहिले तिनीहरूको जाँच पनि होस् भनेपछि, जो मान्छे डिकनको रूपमा आउँछ नि त्यसको जाँच हुनुपर्छ, त्यसलाई त्यो चाहिँ परीक्षित हुनुपर्छ, त्यसले उसले चाहिँ कुनै पनि विषयमा कसरी प्रतिक्रिया जनाउँछ, कसरी विश्वासयोग्यता हुन्छ। तपाईँले कसैको जाँच लिनु पऱ्यो भने के हुन्छ, कहिलेकाहीँ मलाई थाहा छ मान्छेको जाँच लिनु पऱ्यो भने विशेष गरी काम गर्ने मान्छेहरूलाई जाँच दिनलाई के गर्छन्, घरमा उनीहरूले पैसाहरू अलिकति खुलै राखिदिन्छन्, यसो राखिदिन्छन्, अनि त्यो मान्छे लोभी छ भने चाहिँ के गर्छ, उसले सुटुक्क त्यो पैसा चोर्न थाल्छ। तर जो मान्छे इमान्दार छ, चाहे जतिसुकै पैसा जहाँसुकै होस्, उसले आफ्नो पैसा नभए पैसा लिँदैन। तपाईँले त्यो एउटा कुरा बुझ्नुहुन्छ। त्यसैले त्यसपछि तिनीहरूले आफैलाई दोषरहित प्रमाणित गर्न सके भने तिनीहरू डिकनको सेवा गरून्। सी, पहिल्यै जाँच भएको व्यक्ति हुनुपर्छ, परिपक्व हुनुपर्छ। त्यस कारण जो मान्छे सही जीवन जिउन सकेका छैन, जो मान्छे कति कुरामा झुट्टा बोल्छ, लोभी छ, कहिलेकाहीँ झगडा गर्छ, कहिलेकाहीँ तुरुन्तै मान्छेहरूको विरोध गरेर हिँड्छ, एकको कुरा अर्को ठाउँमा फिजाउँछ, त्यो मान्छे जाँचमा पास हुँदैन नि, होइन। अर्को यहाँनिर छ, पहिलो तिमोथी 3:11, तिनीहरू पनि स्त्रीहरू पनि यही बमोजिम गम्भीर र अर्काको बदखुवाई नगर्ने तर सबै कुरामा संयमी र विश्वासयोग्य हुनुपर्छ। तपाईँलाई म एउटा कुरा भन्न चाहन्छु, यहाँनिर के छ, स्त्रीहरू पनि, अर्को छ, अर्को अनुवादमा तपाईँलाई म भन्छु त्यसको उद्देश्य छ, 11 अर्को अनुवादमा, यही प्रकारले उनीहरूका पत्नीहरू पनि गम्भीर हुनुपर्छ, बदनाम नगर्ने, सतर्क, सबै कुरामा विश्वासयोग्य हुनुपर्छ। यहाँनिर के गर्यो, यो अर्को अनुवाद, यसमा त्यो 11 के भन्यो, यसै यही प्रकारले उनीहरूका पत्नी भनेर छुट्टै लेखिदियो। अनि कतिजना चर्चहरू हुन्छन् जसले चाहिँ यो के भन्छ, स्त्रीहरूलाई पनि डिकन नबनाउने। मैले अस्तिको चोट नै भनेको थिएँ नि, कति चर्चहरूमा यस्तो कमेन्ट्री पनि छ मसँग थुप्रै। अब धेरै विषयमा उनीहरूको कुरा म सहमत छु, त्यस कारण कहिलेचोटि म भन्छु नि तपाईँलाई, म जहिले पनि यो बाइबल पढ्न रुचाउँछु, तर कुनै कुनै पद चाहिँ यसमा एकदमै कडा छ, जुन चाहिँ मेरो विचारमा त्यो इन्टरप्रिटेसन ग्रिकबाट सही होइन। यो विषयमा पनि त्यही छ, कतिवटा चर्चहरूले चाहिँ के गर्छन्, स्त्रीहरू चाहिँ चर्चको ढोकाभित्र पसेपछि जिप लगाउने, एक शब्द पनि नबोल्ने, हलो पनि भन्नु हुँदैन, त्यस्तो विश्वास गर्ने मान्छे छन्। मण्डलीमा कहिले पनि उनीहरू उठेर प्रार्थना गर्न सक्दैनन्, कहिले पनि उनीहरूले भाग लिन सक्दैनन्। यहाँनिर के छ, तीहरूले चाहिँ मण्डलीमा स्त्रीहरू डिकनको रूपमा पनि नहुने कुरा विचार गर्छन्, तर बाइबलमा त्यसको रूपमा के छ त भन्ने कुरामा हामी अहिले एकछिनमा, सायद मैले अहिले नै त्यसको बारेमा अलिकति क्लियर गरिदिनुपर्छ तपाईँलाई, अलिकति म त्यसको आज अलि लामो जान्छ कि, तर म सकेसम्म छिटो गर्छु। सो यहाँनिर डिकन सुरुमा एउटा, डिकनको सुरुवात कसरी भयो, डिकन मण्डलीमा सबभन्दा पहिलो सुरुवात कसरी भयो, तपाईँले प्रेरित 1:6 हेर्नुभयो भने, जब त्यहाँनिर ग्रिक अनि हिब्रू, हिब्रूहरू भनेको चाहिँ यहुदीहरू, ग्रिक भनेको चाहिँ अन्य जातिहरू, यिनीहरूको बिचमा ग्रिकको पनि विधवा विधवैहरू थियो, बुढीहरू, हिब्रूको पनि बुढीहरू थियो। त्यहाँ त्यो पहिले सुरुको मण्डलीमा प्रेरित 6:भन्दा अगाडितिर के भयो भने, यो अन्य जाति भनौँ न ग्रिकहरूको विधवैहरूलाई चाहिँ अलिकति सिहार पुगेन भने, मतलब उनीहरूलाई चाहिँ ओभरलुक गरियो, उनीहरूलाई पनपक्ष जस्तो भयो। त्यस कारणले के भयो भनेदेखि, अब यो अलिकति आत्मिकी मान्छेहरू प्रार्थना र प्रचारमा बढी व्यस्त भए, अनि त्यहाँनिर सायद काम गर्ने मान्छे भएन, धेरै जस्तो यहुदीहरूलाई सेवा गरे जस्तो लाग्यो, त्यहाँ गनगन सुरु भयो, अनि सबै कुरा मण्डलीमा ल्याइयो, प्रेरितहरूको बिचमा ल्यायो, उनीहरूले प्रार्थना गरेर डिसिजन गरेर प्रेरित 6:3-4 त्यसको बारेमा छ, कस्तो योग्यता भएको व्यक्तिलाई त्यो एल्डर डिकनको रूपमा छान्ने, त्यहाँ 7 छानेको छ, त्यहाँनिर लेखेको छ 3 आत्माले भरिएको, बुद्धि र आत्माले भरिएको, सबैको अगाडि के भन्छ त्यसलाई, राम्रो नाम भएका, नाम कमाएका, बदनाम नभएका, त्यहाँनिर 2-3 योग्यता त्यहाँनिर छ, त्यसरी त्यो सुरु भएको छ। त्यस कारणले यहाँनिर कुरा गर्दै गर्दाखेरि त्यसरी यो सुरु भएको हुन्छ, होइन? उनीहरूको त्यो हुनुपर्ने बुद्धि, मतलब बुद्धिको मतलब चाहिँ के हो, आत्मा र बुद्धिले भरिएको भनेपछि बुद्धिको मतलब चाहिँ परमेश्वर कुनै पनि परिस्थितिमा, कुनै पनि दोधारको समयमा डिकनको लागि हुने मान्छेले चाहिँ परमेश्वरको वचनबाट त्यो समस्यालाई चाहिँ यो वचनले यसरी भन्छ भन्ने ज्ञान हुनु पर्यो, पवित्र आत्माले उसलाई त्यो ज्ञान दिनुहुन्छ। त्यसकारण जस्तो पा उस्तै मान्छे डिकन हुनु सक्दैन, उसलाई परमेश्वरको वचनको ज्ञान हुनुपर्छ। होला ऊ प्रचारको वरदान हो, कोही कोही डिकन हुन्छ, कोही कोही डिकन हुँदैन, बुझ्नुहुन्छ? एकदम सिरियस कुरा हो। त्यसैले बुद्धिको मतलब सबै परिस्थितिमा परमेश्वरको सत्य वचन प्रयोग गर्न सक्ने, मण्डलीको कुराहरूलाई राम्रोसँग व्यवस्था गर्न सक्ने त्यस्तो मान्छे, म्यानेजमेन्ट गर्न सक्ने भन्छ, त्यो पनि एउटा गिफ्ट हो, म्यानेजमेन्ट गर्ने पनि, होइन? अर्को कुरा चाहिँ सबै मान्छेलाई निष्पक्षतामा, अङ्ग्रेजीमा प्यासन भन्छ, निष्पक्षतामा दया देखाउन सक्ने, जो मान्छे आवश्यकतामा छ त्यसलाई निष्पक्ष हिसाबले सेवा पुर्याउन सक्ने, उसको हृदय त्यसप्रति लागेको, त्यो चाहिँ एकदम सिन्सियर हुनु पर्यो। अघि मैले तपाईँलाई सिन्सियर भनेको चाहिँ खोट नभएको, आफैलाई अधिकारमा राख्न खोज्ने होइन, अथवा डिकनको त्यो सम्बन्धमा लेख्दाखेरि चाहिँ होइन, विश्वासमा बलियो। अब यहाँनिर स्त्रीहरूको डिकनको बारेमा बाइबलमा छ, यही पदलाई तपाईँले यो चाहिँ पदलाई पढ्नुभयो भने स्त्रीहरू पनि भनेर यहाँ जो सुरु गरेको छ, त्यही कारण मैले यो अहिले तपाईँलाई भन्न लागिरहेको छु। हामी चाहिँ के विश्वास गर्छौँ भने ग्रिकबाट मैले धेरै कमेन्ट्रीहरू पढेको छु, ग्रिकबाट उल्था गर्दाखेरि त्यो जसले स्त्रीहरूलाई चाहिँ साँच्ची नै सधैँ चुपै लाग्नुपर्छ भन्छ, उनीहरूले चाहिँ अर्कै किसिमले, मैले तपाईँलाई अघि भनेको थिएँ यसमा यसमा भनेको कुरा मैले तपाईँलाई यो 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 अनुवादमा भनेको होइन, यो स्त्रीहरू पनि भन्नेको सट्टा चाहिँ उनीहरूको पत्नीहरू पनि भनेर डिकनको पत्नीतिर लगेको छ, जुन चाहिँ ग्रिकको सही अनुवाद होइन, त्यो कुरो तपाईँले बुझ्नुपर्छ। अनि यदि यहाँनिर स्त्रीहरू भन्ने सम्बन्धमा यो स्वास्नी मान्छे चाहिँ डिकन हुँदैन भनेको भए, यही कुरा चाहिँ एल्डरको सम्बन्धमा चाहिँ छैन, एल्डरको स्त्रीहरू पनि गम्भीर हुनुपर्छ भनेर 1-7 तपाईँले पाउनुहुन्न, बुझ्नुहुन्छ? त्यस कारणले हामीलाई थाहा हुन्छ कि यो स्वास्नी के भन्छ त्यसलाई, स्त्री डिकनहरू, महिला डिकनहरू, दिदीबहिनी डिकनहरू होइन, बाइबलमा थियो, त्यसको बारेमा धेरैवटा प्रमाण छ। रोमी 16:1 फिबी भन्ने डिकन थिए, त्यो स्वास्नी मान्छेहरूको डिकनको ग्रुप ग्रुप ठाउँ ठाउँमा हुन्थ्यो, त्यसकारण त्यो विचार चाहिँ सही होइन भनेर हामी विचार गर्छौँ, त्यो खालि बाइबलको आधारमा। त्यसैले यहाँनिर महिला डिकनहरूको कुरा गर्दाखेरि उनीहरू चाहिँ महिला डिकनहरूको बारेमा 3 मुख्य योग्यताहरू यहाँ देखेको छ, अरू बाँकी योग्यताहरू त त्यो जुन डिकनको लागि भनेर लेखिएको योग्यता छ त्यो सबै लागू हुन्छ, त्यसबाहेक 3 योग्यता स्त्रीहरूको एकदमै महत्त्वपूर्ण छ, त्यसमा तिनीहरू चाहिँ सबैबाट आदर पाएका, जसरी पुरुषहरू सबैबाट आदर पाएको हुनुपर्छ, पहिलो नै रेस्पेक्टेड भन्ने शब्द तपाईँले पाउनुहुन्छ, अर्को चाहिँ टेम्परेट भनेको चाहिँ सन्तुलित, अर्को चाहिँ त्यसलाई के भन्छ सोबर पनि भन्छ, भनेको चाहिँ हरेक कुरामा चाहिँ जिद्दी, एकदम अटेरी, एकदम टु स्ट्रिम जाने हो सन्तुलित। अर्को चाहिँ के भन्छ पवित्र आत्माको फलमा चाहिँ संयम, सेल्फ कन्ट्रोल भन्ने शब्दहरू छन्। वास्तवमा कुनै पनि व्यक्तिमा पवित्र आत्मा हुनुहुन्छ भने संयम र सेल्फ कन्ट्रोल हुन्छ, उसले विचार गरेर बोल्छ, उसले कुनै कुरामा लागेको लागे आवेगमा आएर के भन्न थाल्दैन। त्यस कारणले कोही कोही चाहिँ सायद विश्वासी हुन्छ, उनीहरूमा आवेग इमोसन आउँछ किनभने उनीहरू 2 विश्वासी छन्, अनि कहिलेकाहीँ अगुवा भएको मान्छे 2 विश्वासी धेरै भेटेको छु मैले, तपाईँहरूमध्ये कोही हुनुहुन्छ भने विचार गर्नुहोस्, अगुवा भइसकेको छ तर मान्छेको भावनाको कन्ट्रोल चाहिँ 2 जस्तो छ। तपाईँहरू म ख्रिस्टमा भएको मान्छेले के गर्नुपर्छ, भावनाको कन्ट्रोल चाहिँ गर्न सक्नुपर्छ, चाहे तपाईँलाई आफै ठिक भएको लाग्छ, अर्कोले गल्ती गर्दैछ, तर तपाईँले आवेगमा आउनु हुँदैन, जो मान्छे आवेगमा हुन्छ त्यो प्रमाण के हो भने ऊ परमेश्वरमा परिपक्व छैन, किन यहाँनिर डिकनको योग्यताभित्र त्यो छ। अरूको कुरा नकाट्ने, यो सबभन्दा ठुलो समस्या स्त्रीहरूको बिचमा मैले देखेको छु। होइन, एउटा भनाइ छ नि, एउटा के जुरेली र चिडियाखानको मजुरको मासुको सम्बन्धमा, बाघ लाग्यो घिचाउन कोनि के लाग्यो चिच्याउन भन्ने एउटा 4 कि 5 क्लासतिर मैले पढेको थिएँ नेपालीमा, तपाईँले पढ्नुभयो कि भन्नु थाहा छैन। त्यो कसरी सुरु भयो? उसको लोग्नेले जुरेली समाज छ के भन्छ, मजुर हो के अरे चिडियाखानको, अनि काटेर खाइदिन्छन्, अनि ऊ चाहिँ पदरामा पानी लिन जाँदाखेरि कसरी अरूलाई भनौँ भनेपछि त झेलखान पर्ने, तर उसले बुद्धि पुऱ्याउँदिन। तर तपाईँलाई म भन्छु त्यसले के गर्छ भने नि, कति धेरै स्त्रीहरू जसले चाहिँ आफैलाई संयम बनाउँदैन यस्तै छन्, उनीहरूको कुरा कहाँबाट फुस्किन्छ थाहा हुँदैन। त्यस कारणले बाइबलमा पावलले चुप लाग्नु भनेको पनि त्यही हो, त्यो उनीहरूलाई सेकेन्डरी होइन, कहिलेकाहीँ चान्स बढी छ फुस्किने, होइन त्यो कुरा भन्नु खोजेको। तपाईँहरू त्यस्तो हुनुहुन्छ भने होइन, मैले अरूको कुरा नकाट्ने हुनुपर्छ, सबै कुरामा भरोसायोग्य हुनुपर्छ। अर्को कुरो, बाइबलमा सबभन्दा ठुलो कुरो गोसेप भन्छ नि, निन्दा गर्ने, गनगन बिना सित्ती मान्छेहरूको बारेमा कुरा काट्ने, भएको नभएको। तर बाइबलमा त्यसको सम्बन्धमा कतिवटा पदहरू छ, त्यो कति भयानक पाप हो। गोसेप गर्नेहरू चाहिँ स्वर्ग जाँदैन भन्ने छ, तर तपाईँ मेरो जीवनमा गोसेप चाहिँ आदत छ, एउटा हात झुन्या जस्तै त्यो झुनिराखेको छ। त्यसमा कतिचोटि तपाईँ र मैले आफैलाई सुधार्नुपर्छ, पश्चाताप गर्नुपर्छ, क्रुस बोक्नुपर्छ। यो एकदम त्यसले डिकन स्त्रीहरू हुनको लागि यो कुरा छ, होसियार हुनुपर्ने कुरा छ। अनि हितोपदेश 16:28 निन्दा गर्नेले मित्रतामा लडाइँ ल्याउँछ भन्ने त्यहाँ लेखिएको छ, अर्काको निन्दा गर्नेले होइन। तर कहिलेकाहीँ के हुन्छ भने त्यो मान्छेकै अगाडि बोल्न सक्दैन, तर पछाडि के हुन्छ, ऊ भित्र, त्यो सबै शैतानले ल्याएको कुरा हो। दुईवटा स्वभाव मान्छेमा छ भने मैले सिकाइराख्छु नि, एउटा आदमको स्वभाव जसलाई फ्लेस भन्छ अङ्ग्रेजीमा, पाप स्वभाव भन्छ, गलाती 5:19-21 विश्वास गरे भन्ने मान्छेमा हुन्छ। तपाईँको काममा थाहा पाउनुहुन्छ, तपाईँले के गर्नुहुन्छ, बिहानदेखि बेलुकासम्मको सबै कुरा सम्झेर लेख्दै गर्नुहोस्, अनि पछि गएर सबै हेर्नुहोस् कुन कुन कुरा चाहिँ तपाईँले गनगनभित्रको पार्नुभयो, थाहा हुन्छ तपाईँलाई। किन तपाईँ र म सबै कोही पनि व्यक्तिलाई परमेश्वरले पनपक्ष गर्नुहुन्न नि, जबसम्म तपाईँले निर्णय गर्नुहुन्न नि, कति कुराहरू हाम्रो आँखालाई फुटाए जस्तै कष्ट हुन्छ त्याग्नलाई। बाइबलमा छ नि, यशु प्रभुले भन्नुहुन्छ नि, एउटा हात लिएर दुईवटा हात लिएर स्वर्ग जानुभन्दा एउटा हात लिएर जानु बेस, त्यसैले दाहिने हातले दुःख पाप गर्न लाउँछ भने काट, आँखा फुटाऊ। यो सिरियस कुरा छ नि बाइबलमा यसको बारेमा, होइन, तर मान्छेहरूले यसरी सिरियसली बुझ्दैन। त्यसैले स्त्रीहरूको बारेमा यो कुरा भनिन्छ, पावलले रोमी 1:29-30 तपाईँले मैले रोमी 1:29-30 पढ्न चाहन्छु। तिनीहरू सब प्रकारका दुष्टता, खराबी, लोभ, भ्रष्टताले भरिएका छन्। तिनीहरूका जीवन ईर्ष्या, हत्या, झगडा, छल, दाहले भरिएको छन्। तिनीहरू कुरा काट्ने, निन्दा गर्ने, देख्नुभयो यहाँ त्यो डाहा र कुरा काट्ने र निन्दा गर्ने, अनि परमेश्वरलाई घृणा गर्ने, डिट, अहङ्कारी, यो अहङ्कारी घमण्डी, तिनीहरू दुष्ट काम गर्न नयाँ तरिकाहरू अपनाउँछन् बनाउँछन्। तिनीहरू आफ्ना आमा बाबुका आज्ञा पालन गर्दैनन्। यो कुरा लेखेको छ, यी मान्छेहरू परमेश्वरको आत्माद्वारा होइन। हितोपदेश 16:28 के छ, एकजना झगडालु मानिसले सधैँ बहसहरू सृजना गर्छ, अनि एकजना निन्दा गर्नेले घनिष्ठ मित्रहरू बीच लडाइँ गराउँछ। मैले यो धेरै देखेको छु, म कतिवटा उदाहरण दिन सक्छु त्यस्तो भएको, मेरो जीवनमै भइरहेछ। तर क्रिस्चियनहरू सबै, मैले अक्रिस्चियनको कुरै गराएको छैन यहाँ, त्यस कारण यो सिरियस कुरा हो। त्यसैले यो स्त्रीहरूको सम्बन्धमा भन्दाखेरि होइन, तर स्त्रीहरू चाहिँ मोडरेट भनेको चाहिँ कुनै पनि कुरामा सन्तुलित, आफैलाई अधीनमा राख्ने, सकेसम्म धार्मिकताको बाटो लाग्ने, सबैलाई मिलापमा ल्याउने, सबै कुरामा सन्तुलित हुने। अनि दिदीबहिनीहरू जो स्वास्नी स्त्रीहरू जो डिकन हुन्छन्, उनीहरू पनि विश्वासयोग्य र आफ्नो जिम्मेवारीमा वफादार हुने, अथवा जिम्मा दिएका कुराहरू समयमा पुरा गर्ने, कसैले सम्झाइराख्न नपरोस्। जस्तो यो टाइमिङको कुरा छ नि, कति बजे मिटिङ हुन्छ भन्ने, हामीले सकेसम्म त्यतिखेर निस्किनु, त्यतिखेर ठिक हुनु, यो आत्माको कुरा हो। जब तपाईँ ल्यागत हुन्छ नि, कहिलेकाहीँ कसै कसैको चाहिँ के कारणले ढिला हुन्छ, यो सबैको जीवनमा छ। तर तपाईँ र म भित्रको नियत छ नि, त्यो नियतले गर्दा कोही मान्छेहरू घन्टौँ ढिलो गर्छन्, म मिनटौँ ढिलो, उनीहरूलाई त्यसको सिरियसी छैन, यो कुरो बुझ्दैन नि कि यहाँ चाहिँ यो फलानाको यो सिलास खड्का यो पास्टरको वचन सुन्न गइरहेको छ, त्यस्तो सोच्छन् नि। यो त परमेश्वरको वचन हो नि, मेरो त अस्तित्व केही छैन नि, परमेश्वरको कुरा हो नि। यहाँ परमेश्वरको वचन छैन भने म तपाईँलाई बोल्न किन जरुरी छ, मेरो के आवश्यकता छ, यो 1 घन्टा मेरो अरू काम छैन। तर हामी त्यसरी सोच्दैनौँ। त्यसैले प्रियहरू, तपाईँहरू जो अगुवा पास्टर हुनुहुन्छ नि, तपाईँकै जीवनबाट देखाउनु भएन भने अरूले के सिक्छ भन्नुहोस्? तपाईँले विश्वास गरेको परमेश्वरमा तपाईँको समर्पणता छैन, अरूले के गर्छ? सिरियस कुरा हो। त्यस कारण यो मलाई एकदमै गम्भीर लाग्छ। आफ्नो महिमा नखोजिकन केवल परमेश्वरको सेवा होस्, परमेश्वरलाई उचालियोस्, अरूले नदेखोस् त्यो कुरा, त्यो भावना हुने व्यक्ति परमेश्वरमा नयाँ जन्मेको हुन्छ, उसमा पवित्र आत्माको अगय हुन्छ। एउटै अब अर्को कुरा, एउटै पतिको पत्नी भनेको छ नि, त्यसैले यहाँनिर यो सबै कुरा गर्दाखेरि चाहिँ परमेश्वरको आत्मिक रूपमा परमेश्वरबाट उसले एउटा दर्जा, एउटा ओहदा, एउटा प्रतिष्ठा पाउँछ भन्ने कुरा हामी देख्दछौँ। अब तपाईँलाई यो चाहिँ खालि ब्याकग्राउन्डमा जस्तै थियो, मैले यहाँसम्म पढेँ होइन, 11सम्म पढेँ, के अरे 12 र 13 पढेपछि मैले आज सर एकदम छिटो गर्ने प्रयास गर्छु, अझै मेरो कति कुरा बाँकी छ, 15 मिनट टाइम छ हामीसँग। पहिलो तिमोथी 2:12 के छ, डिकन एउटै पत्नीका पति हो हुन, जुन चाहिँ एउटै पत्नीका पतिको बारेमा तपाईँलाई मैले योभन्दा पहिला पनि सिकाइसकेको छु, एल्डरको बारेमा तपाईँ सुन्न सक्नुहुन्छ, त्यसको अर्थ के हो। अनि कसैले पत्नी गुमायो भनेदेखि चाहिँ उसले अर्को विवाह एउटा धर्मी आत्मिकी क्रिस्चियन केटीसँग गर्न सक्छ, त्यो त्यसलाई चाहिँ हामीले स्वीकार्छौँ, पास्टर होस् एल्डर होस्। तर डिभोर्स गरेकाहरूलाई चाहिँ हामी स्वीकार्दैनौँ। त्यसकारण कतिवटा चर्चहरूमा त पास्टरहरू कति डिभोर्स गरेका हुन्छन् केही मतलब छैन। तर हामी, मेरो विश्वास चाहिँ जो मान्छे एकचोटि डिभोर्स हुन्छ चाहे जेसुकै होस्, उसले चाहिँ परमेश्वरको मण्डलीको अगुवा हुन चाहिँ त्यो उसले मुक्ति गुमाउँदैन होला, किनभने मुक्ति त परमेश्वरमा प्रस्ताव गरेर कुनै पनि बेला कसैले पनि पाउन सक्छ, त्यसपछि चाहिँ उसले परमेश्वरलाई पछ्याउनु पर्छ। तर परमेश्वरको बगाललाई अगुवा गर्ने उहाँको अगुवाको पद चाहिँ उसले गुमाउँछ, त्यो गर्नु सक्दैन। जब त्यस्तो मान्छे देख्छु, त्यो मण्डली चाहिँ खास परमेश्वरको आत्माद्वारा चल्दैन। आफ्ना छोराछोरीहरू र आफ्नो घरको प्रबन्ध राम्ररी मिलाउन सक्ने हुन्, यो के भन्छ एल्डरहरूको बारेमा पनि हामीले सिकेका छौँ। त्यही कारणले हामीले के भन्छौँ, जसको छोराछोरीहरू चाहिँ मण्डली गएको छैन, बाउ आमालाई मानेको छैन, बदमास छ, ती मान्छेहरू चर्चको अगुवा हुनु हुँदैन, मण्डली आउनु पर्छ। किनभने हामी छोराछोरीले कहिलेकाहीँ हामीले भने नमाने पनि हाम्रो त परमेश्वरप्रति समर्पण त हुन्छ, तर ऊ अगुवा पास्टर डिकन हुन उसको योग्यता छैन, म त्यो क्लियरली विश्वास गर्छु, बुझ्नुहुन्छ? त्यस कारण तपाईँले के गर्नुहुन्छ मलाई थाहा छैन, म चाहिँ किन परमेश्वरको वचनमा छ नि। अनि यहाँनिर 1 तिमोथी 3:13 चाहिँ, किनकि डिकनले गर्नुपर्ने सेवा जसले राम्ररी गर्छन् तिनीहरूले आफ्ना निम्ति प्रतिष्ठा र ख्रिस्ट येशूमा भएको विश्वासमा पनि ठुलो भरोसा पाउनेछ। अनि यहाँनिर अर्को अनुवादमा यो प्रतिष्ठा भनेको चाहिँ दर्जा भन्ने शब्द पनि छ, जस्तो आर्मीको दर्जा होइन, जस्तो के भन्छ जर्नेल कर्नेल हुन्छ नि, एउटा स्टेप स्टेप दर्जा हुन्छ नि, त्यो दर्जाको कुरा पनि त्यसले सिकाउँछ। त्यस कारणले तपाईँलाई आज डिकनको बारेमा यो 7 पोइन्टहरू म सिकाउन चाहन्छु। डिकनको योग्यता सबभन्दा पहिलो चाहिँ 8 पदको सुरुमा छ, आदरणीय अथवा गम्भीर, अघि हामीले गम्भीर भनेर पढेको थियौँ, अब अङ्ग्रेजीमा रेस्पेक्टेड भन्छ, रेस्पेक्टफुल भन्छ। हामीले कसलाई रेस्पेक्ट गर्न सक्छौँ? जो मान्छे एउटा सही सिद्धान्तमा जिउँछ होइन। अर्को दोस्रोमा चाहिँ 2 जिब्रे होइन, अब कसलाई 2 जिब्रे भनेर भनिन्छ यसको बारेमा उल्था गर्ने मसँग समय छैन, तर हामीले होलाई हो, होइनलाई होइन, त येशु प्रभुको आज्ञा हो होइन, त्यो चाहिँ 8:b पाउँछौँ। त्यस्तै तेस्रो पोइन्टमा पियकड होइन, 8:c। त्यसैले मादक पदार्थ जसले रक्सी खान्छ र अझै मात्न खोज्छ भनेपछि उसले परमेश्वरको आत्मालाई सुन्दैन, कसैले एक थोपा वाइन मुखमा हाल्नु ऊ चाहिँ क्रिस्चियन हुन्, त्यो त्यो बाइबलमा छैन। तर जस्तो तिमोथीलाई पावलले भनेको पेटको लागि अलिकति खाऊ भनेको चाहिँ कतिजना मान्छेहरूले त्यसलाई एउटा डिफेन्स गर्ने माध्यम पारेर आफू चाहिँ पेट मजाले मात्ने गर्छन्, त्यो पनि पापै हो, गलत हो। त्यसै कारण त्यो कुरो हामीले बुझ्नुहुन्छ। त्यसैले अरू यो हिन्दू धर्म के धर्म मान्नेले जस्तो कुनै कुरा छुँदाखेरि नै बिग्रिने भन्ने हामी भन्दैनौँ खानेकुराको सम्बन्धमा, तर यो वचनलाई क्लियर बुझ्नुपर्छ। अर्को, यहाँ निज कमाईको लोभी हुनु हुँदैन। यो चाहिँ निज कमाई, त्यस्तो खालको धन जुन चाहिँ जहिले पनि पैसाको लागि मात्रै विचार गर्ने। अब तपाईँलाई म भन्छु, मैले पास्टरको सेवा जति पनि गरेको छु, मैले आफ्नो स्वतन्त्र इच्छाले, यसबाट मलाई तलब आउने किसिमले होइन, नेपालमा हुँदा होस् यहाँ होस्, तपाईँलाई म सिधा भन्छु, किन मेरो यो हृदयमा यही छ, म परमेश्वरको सेवा गर्छु। मसँग केही नभए सायद परमेश्वरले मलाई पैसा दिनुहुन्छ होला, तर म त्यो गर्न चाहन्छु। तर कोही मान्छेहरू के हुन्छन्, कतातिर पैसा पाउँछ त्यता कुद्छन्। सही किसिमले पैसा कमाउनु सिक्नुपर्छ, परमेश्वरमा भरोसा गर्न सिक्नुपर्छ। हामीले खालि पैसाको पछि लाग्नु हुँदैन। सत्य सिद्धान्त भनेको चाहिँ अर्को, डिकनहरू चाहिँ डक्ट्रिनली साउन्ड, यसको बारेमा पनि धेरै कुराहरू छ। अनि जाँचिएर निर्दोष प्रमाणित, परमेश्वरमा जिएको परिवार अथवा गडली होम्स, उसको चाहिँ डिकनको चाहिँ परिवारै एउटा आत्मिक रूपमा सम्पन्न हुनु पर्यो, म्यानेज हुनु पर्यो, सही ढङ्गमा हुनु पर्यो। त्यो 12 र 11 र 12 पदमा, अर्को 8 पोइन्टमा चाहिँ पुरा मन लाएर काम गर्ने इच्छा, त्यो चाहिँ 13 पदमा, अनि 10 पदमा जाँचिने कुरा छ, अनि सत्य सिद्धान्त भनेको चाहिँ 5 पोइन्टमा चाहिँ 9 पदमा छ। यो कुरा चाहिँ हामी सरसर्ती हेर्न प्रयास गर्छौँ आज, होइन, सरसर्ती हेर्न प्रयास गर्छौँ। तपाईँलाई मैले अघि यो भनेको थिएँ, यो पनि तपाईँलाई पढिदिन चाहन्छु, प्रेरित 6:3 चाहिँ त्यतिखेरको डिकन उनीहरूले छान्दाखेरि चाहिँ यो योग्यता त्यहाँ भनिएको थियो, भाइ हो तिमीहरू मध्येबाट पवित्र आत्मा र बुद्धिले भरिएका सबैको आदर पाएका सातजना मानिसलाई मानिस छान, जसलाई हामी यस काममा नियुक्ति गरौँ। यो पहिलोचोटि योग्यताको बारेमा भनिएको कुरा हामी यहाँ देख्दछौँ। अर्को पोइन्ट तपाईँलाई म पढ्न चाहन्छु, जुनसुकै विषयमा हामी सिक्दै जान्छौँ, एल्डरको अगुवाको, एल्डरको योग्यता, डिकनको योग्यता, अर्को अर्को हप्ता सायद मण्डलीको विश्वासीहरू कस्तो हुनुपर्छ, यो कुरो कहिले पनि हराउँदैन। फेरि यहाँ पहिलो तिमोथी 1:5 के छ, यस आज्ञाको लक्ष्य प्रेम हो, यो हरेक विश्वासीमा जुन शुद्ध हृदय र असल विवेक र निष्कपट विश्वासबाट आउँछ। यो नभएको व्यक्ति चाहिँ त परमेश्वरको मण्डलीमा सदस्य हुन सक्दैन। यो नयाँ जन्म पाएको व्यक्तिमा यो कुरा हुन्छ। त्यसैले यो कुरो हरेक विश्वासीको जीवनमा हुनुपर्छ। अर्को कुरो, डिकन भन्दाखेरि चाहिँ हम्बल सर्भेन्ट, त्यो जुन चाहिँ शब्द छ त्यसबाट अनुवाद गर्दाखेरि हम्बल सर्भेन्ट, विनम्र सेवक अथवा नोकर भन्ने अर्थ लाग्छ। उनीहरूमा नम्रता नै उनीहरूको सबभन्दा ठुलो गुण हुन्छ। अर्को, साउन्ड डक्ट्रिन, अनि त्यो भनेको चाहिँ अघि साउन्ड डक्ट्रिनको चाहिँ होल डिप ट्रुथ अफ द फेथ विथ अ क्लियर कन्सियन्स। विचार गर्नुहोस्, परमेश्वरको वचनलाई प्रष्ट विवेकले विश्वास गरेर भरोसा गरेर त्यसलाई पक्रिराख्छ, अनि देयर सुड बी नथिङ एगेन्स्ट देम, तिनीहरूको विरुद्धमा कुनै दोष लागेको हुनु हुँदैन। यहाँ कलसीमा, यो कलसीको 1:22 चाहिँ मैले यो पनि पढ्न चाहन्छु, तर अब त तिमीहरूलाई उहाँको दृष्टिमा पवित्र, निष्खोट, निर्दोष उपस्थित गराउन उहाँले तिमीहरूलाई आफ्नो भौतिक शरीरको मृत्युद्वारा मिलापमा ल्याउनु भएको छ। त्यसमा कुनै पनि व्यक्ति ख्रिस्टमा आउँदाखेरि नै, एउटा असल एउटा मण्डलीको सदस्य ख्रिस्टियन हुँदाखेरि नै पवित्र, निष्खोट र निर्दोष कसरी हुन्छ त? किनभने येशूबाट क्षमा पाउँछ। त्यसैले क्षमा नै सबभन्दा ठुलो परमेश्वरीय कुरा हो। जसले येशूबाट क्षमा पाउँछ उसले अरूलाई पनि क्षमा दिन्छ, बुझ्नुहुन्छ? त्यसैले यो कुरो हामीले प्रष्टसँग बुझ्नुपर्छ। अब यहाँनिर डिकनको बारेमा अब सुरु हुन्छ। डिकन पहिलो तिमोथी 3:8-13 जुन चाहिँ हामीले पढ्यौँ, अङ्ग्रेजी शब्द डिकोन जुन चाहिँ ग्रिकमा भनिन्छ, हामी अङ्ग्रेजीमा डिकन भन्छौँ तर त्यो चाहिँ ग्रिकमा, ग्रिकमा चाहिँ अङ्ग्रेजीमा चाहिँ डिकन भनिन्छ, ग्रिकमा चाहिँ डाइकोनोस भन्ने शब्द चाहिँ ग्रिक शब्द हो, त्यसबाट अङ्ग्रेजी बाइबलहरूमा डिकन भनिन्छ, जुन चाहिँ हामी नेपालीमा पनि डिकन भन्छौँ। अनि त्यसको अर्थ त्यसको ट्रान्सलेसन हो, जसको अर्थ चाहिँ नोकर अथवा सेवक भन्ने हुन्छ, बुझ्नुहुन्छ? त्यसैले डिकनको सेवा गर्ने कुरा, अब यहाँनिर ऊ त डिकन त हो नि, हामीलाई जसलाई पनि पास्टर कि एल्डर हुनु परेको छ, प्रियहरू हो, तपाईँलाई परमेश्वरले कुन वरदान दिनुहुन्छ, के सेवाको लागि बोलाउनु भएको छ, परमेश्वरको दृष्टिमा डिकन अथवा साधारण सदस्य अथवा पास्टर बिसप एल्डर एउटै हो, उहाँले तपाईँलाई बोलाउनुहुन्छ र वरदान दिनुहुन्छ। तपाईँले त्यो हुन खोज्ने होइन कि तपाईँलाई के परमेश्वरले दिनुभएको छ त्यो गर्ने, यो कुरो कहिले पनि हामीले भुल्नु हुँदैन। डिकन नभएको मान्छे सानो हुँदैन। सम्भवतः डिकनहरूको सुरुवात प्रेरित छमा उल्लेख गरिएको छ, सुरुका डिकनहरू प्रेरितको सहायकको रूपमा नियुक्त भएका थिए। आजको स्थानीय मण्डलीमा डिकनहरूले पास्टर एल्डरहरूलाई वचनको सेवाकाई प्रार्थना र आत्मिकी लेखेको आध्यात्मिक निरीक्षणमा ध्यान केन्द्रित गर्न अन्य कामहरूबाट छुटकारा दिन्छन्। डिकनहरूले एल्डरहरूलाई चाहिँ, त्यसकारण डिकन एल्डरहरूले पनि त्यही काम गर्ने भन्दा पनि डिकनहरूले कमसेकम एल्डरहरूलाई छुटकारा दिनुपर्छ, ताकि उनीहरूले अर्को कुरामा मद्दत गर्न सकुन्, होइन बढी काम गर्न सकुन्। डिकनहरूलाई एल्डरको अधिकार नदिएको भए तापनि एल्डरले चाहिँ के अधिकार पाउँछ, प्रचार गर्ने र शासन गर्ने अधिकार एल्डरलाई हुन्छ, म्यानेज के भन्छ मण्डली, त्यसको बारे मैले अस्ति सिकाइसकेको छु। तापनि तिनीहरूमा एल्डरहरूकै जस्तै योग्यताहरू हुनुपर्छ। थुप्रै वफादार डिकनहरूले आफूलाई प्रमाणित गरेपछि तिनीहरू एल्डर बनाइएका छन्। धेरै मण्डलीमा त्यस्तो हुन्छ, धेरैचोटि डिकनहरू एल्डरमा प्रमोसन हुन्छन्। अनि कतिचोटि तपाईँले सुरु गर्दा डिकनबाट सुरु गरेको हुनसक्छ, होइन? अब पहिलो चाहिँ तपाईँलाई मैले अघि पढिसकेँ, अब सरसर्त यसको बारेमा अलिकति उल्था गरेर म पढ्न चाहन्छु। आदरणीय अथवा गम्भीर भनेको चाहिँ रेस्पेक्टेड, आदर पाउने। त्यसैले डिकनको योग्यता चाहिँ यो योग्यता पनि हुनुपर्छ, अनि अनुकरण गर्न लायक, मान्छेहरूले उसलाई उसको उदाहरणलाई पछ्याउन लायक, मसिही भनेको चाहिँ क्रिस्चियन है, मसिही चरित्रको मानिस हुनुपर्छ। डिकनले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिनुपर्छ, र त्यो पद भनेको चाहिँ डिकनको पद, पदमा रहने मात्र भन्दा पनि सेवा गर्नुपर्छ। कुनै पनि पद हुन्छ नि जुन चाहिँ मण्डलीमा, पहिला सायद ऊ चाहिँ डिकन भनेर कसैले चुनेको छैन, तर उसले सेवा पुऱ्याइराखेको हुन्छ, जब पास्टर अथवा एल्डरले देख्छ अनि उसलाई प्रमोसन गर्छ, डिकन बनाउँछ, अनि उसमा एल्डरको योग्यताहरू देख्न थाल्छ, उसलाई यो एल्डर बनाउँछ, त्यस्तो कुरा हुन्छ। दोस्रो कुरा, दुई जिब्रे होइन, जुन चाहिँ पहिलो के भन्छ, पहिलो तिमोथी 3:8b, होइन, डिकनको सेवा गर्ने व्यक्ति, सेवा गर्ने व्यक्ति एउटा घरको कुरा, उसको आफ्नो घर होइन, अर्को चाहिँ घरमा लगाउनु के अरे लाउनु हुने के भन्छ, मैले के लेखेँ थाहा भएन यहाँ, ऊ बिसप गसिप गर्ने हुनुहुन्, होइन, एउटा घरको कुरा अर्को घरमा लगाउने, कुरा काट्ने, निन्दा गर्ने हुनु हुँदैन, त्यो लेख्न खोजेको अहिले मैले बुझेँ। उसको एक सदस्यलाई एउटा कुरा र अर्को सदस्यलाई पूर्णतया विपरीत कुरा भन्ने हुनुहुन्न। त्यसको मतलब चाहिँ के छ भनेदेखि, त्यो गनगन गोसिप कुरा काट्ने भनेको यो कुरा, खराब कुरा फैलाउने, यस्तो मान्छे चाहिँ डिकन हुन सक्दैन, त्यो भन्न खोजेको। दुई जिब्रे हुनु हुँदैन भन्ने कुरा चाहिँ त्यो भन्न खोजेको। अब तेस्रो पोइन्ट छ यहाँनिर, तेस्रो पोइन्ट चाहिँ त्यही 8:3, हामीले पहिलो तिमोथी 3:3 एल्डरको योग्यताको सम्बन्धमा पनि यस विषयमा छलफल गरिसकेका छौँ, जो चाहिँ मादक पदार्थ एकदमै बढी पिएर मात्ने, बाइबलमा के छ, मात्नु चाहिँ पाप भनेर लेखेको छ, त्यसकारण हामी यसको सम्बन्धमा धेरै कुरा गर्नु पर्दैन। अर्को चाहिँ तपाईँलाई मैले के भनेको छु भनेदेखि, वाइन मुखमा हाल्नै नहुने भन्ने कुरा चाहिँ होइन, तर जसले वाइन खाएर मात गर्छ त्यो चाहिँ योग्य हुँदैन, त्यो कुरा चाहिँ हामीले भन्नु खोजेको। यहाँनिर चारौँ पोइन्टमा चाहिँ नीच धनको लोभी होइन, जुन चाहिँ अघि हामीले भने हेरेको थियौँ, डिकनहरूले भेटीहरू डिकनहरूले के गर्छन्, मण्डलीको आर्थिक कुराहरूलाई चलाउँछन्, भेटीहरू चलाउँछन्, मण्डलीका खाँचोमा परेका मानिसहरूलाई पैसा बाँड्छन्, त्यस्तो कुराहरू चोरी गर्न वा स्वार्थी तरिकाबाट पैसा प्रयोग गर्न प्रलोभन गर्ने गर्न पनि सक्छन्। उनीहरूको कहिलेकाहीँ त्यस्तो गर्ने परीक्षा उनीहरूलाई आउन सक्छ। मण्डलीका आर्थिक समितिले पैसा प्रति आत्मिकी हिसाबले पवित्र सोच राख्नु आवश्यक छ। अब तपाईँलाई मैले आफ्नो बारेमा भने मैले पनि कहिलेकाहीँ पैसा चलाएको छु, केही समयको लागि बेथानीमा एल्डरको के भन्छ यो ट्रेजरको काम पनि मैले, एल्डर भए पनि समय लागेको छ किनभने हाम्रो ट्रेजर छोडेर जानुभएको थियो। मैले एक एक रुपियाँ हिसाब राख्थेँ अनि कहिलेकाहीँ के हुन्छ मण्डलीको पैसा चाहिँ किनमेल गर्नुपर्छ नि, होइन भोजमा जानु पर्ला के गर्नु पर्ला, मण्डलीको पैसा खर्च गर्ने बेलामा 1 रुपियाँ पनि मलाई एकदमै त्यो लाग्थ्यो। मेरो आफ्नो पैसा हो भने चाहिँ म त्यसरी गर्दिनँ, मलाई परमेश्वरको पैसामा त्यति डर थियो। त्यस कारण हामीले जहिले पनि परमेश्वरको पैसाको बारेमा ध्यान दिनुपर्छ। अनि धेरै मान्छेले यो दिएको देख्दिनँ म, उनीहरू त हिसाब किताब नाफा घटाइमा सोच्न थाल्छन्। त्योको मतलब के हो भनेदेखि उनीहरूले वास्तवमा परमेश्वरको बोलावट र मण्डलीको पवित्रता बुझेको छैन। यो कुरो बुझ्नुहोस्। अब यहाँनिर पाँचौँ पोइन्ट, बाइबलको सिद्धान्तमा सही सिद्धान्त भएको जुन चाहिँ साउन्ड डक्ट्रिन भनेर अघि हामीले हेरेको थियौँ। गुप्त रहस्य शब्दको अर्थ कुनै समय लुकाइएको तर अहिले परमेश्वरले प्रकट गर्नुभएको सत्य भन्ने हो। मण्डलीको गुप्त कुराहरूलाई चाहिँ किनभने बाइबलमा के छ भनेदेखि पुरानो नियमका अगमवक्ताहरूले धेरै कुरा बुझ्दैन थिए, अहिले चाहिँ येशु ख्रिस्टमा हामीले सबै कुरा परमेश्वरले हामीलाई प्रकाश दिनुहुन्छ। त्यो सिद्धान्तमा चाहिँ हामी के भन्छ त्यसलाई सचेत हुनुपर्छ, बुझ्नुपर्छ, त्यसमा सही हुनुपर्छ, त्यसलाई सही प्रकारले पछ्याउनुपर्छ। विश्वासका महान शिक्षाहरू विश्वास बाहिरका मानिसहरूको सामु लुकेका छन्, उनीहरूले देख्दैनन्, कतिचोटि उनीहरूले बुझ्न सक्दैन, किनभने संसारको देवहरूले संसारको अविश्वासीहरूको आँखा चाहिँ बन्द गरेको छ। तर प्रभुमा भरोसा गर्नेहरूले तिनीहरूलाई बुझ्न सक्छन् कारण तिनीहरूको लागि पवित्र आत्माद्वारा प्रकाश दिएको हुन्छ गहिरा गहिरा कुराहरू, होइन? डिकनहरूले मसीह शिक्षालाई बुझ्नुपर्छ र असल अन्तस्करण वा विवेकका साथ त्यसलाई पालन गर्नुपर्छ। मण्डली सेवामा बसेर मण्डली कसरी चलाउने भनेर निर्णय गरेर मात्र पुग्दैन, तिनीहरूले गरेका सबै कार्यहरू परमेश्वरको वचनमा आधारित हुनु नै पर्छ र तिनीहरूले आफ्ना निर्णयहरूलाई ईश्वरीय जीवनद्वारा, भनेको चाहिँ गडली लाइफलाई मैले ईश्वरीय लेखेको छु, होइन, धार्मिकताको जीवनद्वारा, पवित्र आत्मिकी जीवनद्वारा समर्थन गर्नुपर्छ। भनेको मतलब जे कुरा उनीहरूले विश्वास गरेको छन् त्यो जीवनमा देखिनुपर्छ, त्यसको गवाही उनीहरूको जीवनमा हुनुपर्छ। अनि कतिपटक मण्डलीका अगुवाहरूले परमेश्वरको वचन जान्नुभन्दा आफ्नो मण्डलीको सिद्धान्तले सिद्धान्तलाई चाहिँ बढी, मण्डलीमा कतिचोटि मान्छेहरूको अर्कै पुस्तक पनि हुन्छ, मण्डलीको छुट्टै नियमहरू हुन्छ, बेनियमहरू हुन्छ, त्यो सिद्धान्त हुन्छ। अनि कतिचोटि मण्डलीका अगुवाहरूले के गर्छन्, त्यो मण्डली बाइबल चाहिँ होइन तर त्यो मण्डलीमा उनीहरूको नियमहरू के छन् त्यो चाहिँ जानेको हुन्छन्। मण्डलीमा सुव्यवस्था कायम राख्न मद्दत गर्ने यस्ता विनियम नियम त्यसको पनि त्यो पनि राम्रै कुरा हो, तापनि ती कुराहरू परमेश्वरको वचनमा आधारित हुनुपर्छ। मण्डलीमा कुनै पनि नियमहरू हुन्छ भने बाइबलमा भएको कुरा हुनुपर्छ। मण्डलीका कार्यहरू प्रबन्ध गर्नु अति महत्त्वपूर्ण छ। धर्मशास्त्र प्रारम्भिक मण्डलीको संविधान थियो र जहिले पनि विश्वासीहरूको निम्ति, मण्डलीको निम्ति एउटा संविधान भनेको चाहिँ मुख्य कानुन पछ्याउनु पर्ने कुरा चाहिँ के हो, बाइबल हो, परमेश्वरको वचन। बाइबल नजानेको डिकन स्थानीय मण्डली सेवामा आत्मिकी प्रगति गर्न बाधक हुन्छ अथवा कचोटि गलत कुराहरू। अनि परमेश्वरको कति मण्डलीहरूमा उनीहरूको मण्डलीको संविधान बनाएका हुन्छन्, कति मण्डलीहरूका मानिसहरू बाइबलको ज्ञान राम्रो हुँदैन तर उनीहरूको आफ्नो संविधान मण्डलीको नियमको कुराहरूमा चाहिँ राम्रो हुन्छ, त्यसकारण त्यसलाई महत्त्व दिन जोड दिएका हुन्छन्। तर प्रभुको मण्डलीमा केवल बाइबल अनुसार जिउने, बाइबललाई चाहिँ मुख्य कुरा मानेको हुनुपर्छ। के हामी परमेश्वरको वचन पालन गर्ने गर्छौँ भनेदेखि चाहिँ अरू सबै कुरा परमेश्वरको वचनको अगाडि आउनु हुँदैन। मानिसहरूले लेखेको हो हरियो पुस्तक भन्छ त्यसलाई, कतिवटा मण्डलीहरूमा चाहिँ त्यस्तो कुरा हुँदो रहेछ, होइन, उनीहरूको छुट्टै पुस्तक। अनि मण्डलीमा एउटा जब मण्डलीको त्यो के भन्छ त्यसलाई त्यो कमिटी बस्छ नि, अनि कतिचोटि चाहिँ मण्डलीमा एल्डर डिकन बाहेकको अर्को कमिटी हुन्छ, अर्को अध्यक्ष हुन्छ, अनि उनीहरूले चाहिँ एउटा छुट्टै विनियम हुन्छ। होला मण्डलीले आफ्नो संविधान आफ्नो विनियम बनाउन सक्छ, बेनियम भन्छ, विनियम जुन चाहिँ राम्रै कुरा हुन्छ, कतिचोटि राम्रै असलै कुरा हुन्छ, तर कतिचोटि बनाउनु पनि पर्छ। तर त्योभन्दा मुख्य कुरो परमेश्वरको वचन हुनुपर्छ, परमेश्वरबाट आशिष तब मात्रै आउँछ। परमेश्वरको वचन नजानेको डिकनले परमेश्वरको मण्डलीको कार्य सम्हाल्न सक्दैन, परमेश्वरको वचन पालन नगर्ने तर अशुद्ध के भन्छ अशुद्ध अन्तस्करण भनेको चाहिँ विवेक शुद्ध नभएको। डिकनले परमेश्वरको मण्डलीको सेवा प्रबन्ध गर्न सक्दैन। हामीले अघि पहिलो तिमोथी 1:5 हेरेको थियौँ शुद्ध विवेकको कुरा, होइन? कतिपटक मण्डलीको कोही यस्ता सदस्यहरू छन् जो लोकप्रिय हुन्छ अथवा व्यापार व्यवसाय सफल हुन्छ, आर्थिक, कहिलेकाहीँ त्यस्तो सदस्यहरू मण्डलीमा हुन्छन्, बोल्न सक्ने, होइन, उनीहरूबाट केही फाइदा हुन सक्ने, अथवा त्यो मान्छेहरूलाई चाहिँ कसरी यसो हेर्दाखेरि सबैले आदर दिएको, आदर दिएको त राम्रै हो, अनि त्यसको अर्थ यो होइन कि ऊ डिकनको रूपमा सेवा गर्न योग्य छ। अनि कहिलेकाहीँ मण्डलीमा के हुन्छ भने यो व्यक्तिलाई चाहिँ दिनु पऱ्यो पद, यो चाहिँ मेरो मान्छे हो, अथवा यो चाहिँ काम लाग्ने मान्छे हो, अथवा यो चाहिँ धनी मान्छे हो, यो चाहिँ शिक्षित मान्छे हो संसारिक रूपमा। जब तपाईँले त्यस्तो योग्यता गरेर मण्डलीमा त्यस्तो मान्छेलाई डिकन बनाउनुहुन्छ नि, त्यो परमेश्वरको आज्ञाको वचनको अवज्ञा हुन्छ। अनि यस्ता योग्यता भएका मानिसहरूले मण्डलीको गवाहीलाई बिगारिदिन्छ, किनभने उसले त अन्य मानिसहरूको बिचमा त उ त क्रिस्चियन जीवन त जिउँदैन नि, उसले त जहिले पनि कम्प्रोमाइज गर्छ नि, होइन? त्यसैले तपाईँलाई म आज एउटा कुरा भन्छु, मण्डलीमा तपाईँले एल्डर, डिकन, पास्टर जे हुनुपर्छ, कुनै पनि कुरामा खोट छ भनेदेखि त्यो मान्छेलाई, त्यो तपाईँको मान्छे होस्, त्यो धनी मान्छे होस्, त्यो बलियो मान्छे होस्, त्यो शिक्षित मान्छे होस्, हुँदैन। परमेश्वरको मण्डलीमा उहाँको वचन अनुसार मात्रै हुनुपर्छ, कुनै पनि कुरालाई हामीले ठाउँ दिन सक्दैनौँ। अर्को, जाँचिएर निर्दोष प्रमाणित, जो चाहिँ पहिलो तिमोथी 3:10, यसको अर्थ तिनीहरूको जीवनलाई नियालो र तिनीहरूको क्रियाकलाप तथा व्यवहार कस्तो गर्छन् भनेर नजिकबाट हेर्नु, होइन? उनीहरू बोली वचनमा र उनीहरूको वचन परमेश्वरको वचन अनुसार र उनीहरूले गरेको काममा मिल्छ कि मिल्दैन, यो कुरा एकदमै महत्त्वपूर्ण छ। प्रायः जसो मण्डलीमा नयाँ विश्वासीहरू वा नयाँ क्रिस्चियनहरूले मण्डलीका समस्यामा परेका सुसमाचार भर्खरै सुन्दै गरेकाहरूलाई भेट्ने, सिकाउने, सन्डे स्कुलमा अथवा अन्य सङ्गतिहरूमा सहायता गर्ने, मण्डलीको अरू सेवाहरूमा मद्दत गर्ने, अरूको स्वागत गर्ने, अरू थुप्रै तरिकाबाट मण्डलीमा अथवा विश्वासीहरूको बिचमा परमेश्वरको सेवा गर्न थाल्छन्, जुन चाहिँ एकदमै सही कुरा हो। भर्खरै विश्वास गरेको मान्छेले पनि यो सबै कुरा गर्न सक्छन्, अनि तपाईँ र मैले उनीहरूलाई यसरी त्यो कुरा गर्नलाई उत्साह दिनुपर्छ। त्यसैले यहाँनिर वास्तवमा यो मत्ती 25:21 सिद्धान्त चाहिँ यही हो, थोरै कुरामा जो विश्वासी भयो भने म तिनीहरूलाई धेरै कुराको जिम्मा दिने थियो। यो 25:21 यस्तो छ, मालिकले त्यसलाई भने, स्याबास विश्वासी भइ, विश्वासी भइस, अब स्याबास त थोरै कुरामा विश्वासी भइस, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु, त आफ्ना मालिकको खुसीमा सहभागी हो। यो प्रभु येशूले भन्नुभएको, त्यो तोडाको उखानको बारेमा लेखेको छ छन चाहिँ, वास्तवमा त्यो एकदमै यो मत्ती 25 जुन चाहिँ तोडाको उखान छ, 5 के भन्छ, 5 तोडा, 3 तोडा, 2 तोडा र 1 तोडा, होइन, 5 10 बनाउँछ, 2 4 बनाउँछ, त्यो 1 चाहिँ त्यो पनि लुकाउँछ, अनि त्यो चाहिँ तपाईँ र मेरो जीवनमा परमेश्वरले दिएको वरदान हो, त्यो चाहिँ कसैले भनोस् नभनोस् तपाईँले प्रयोग गर्नुपर्छ, त्यसको बारेमा छुट्टै कुरा छ जुन चाहिँ आज मसँग समय छैन तपाईँलाई सिकाउने। त्यसकारणले हामी निरन्तर अगाडि बढ्छौँ। बाइबलमा उल्लेख गरेका केही अगुवाहरूलाई सुरुमा सानो कुरामा सेवकको रूपमा परीक्षण गरिएको थियो, जस्तो बाइबलमा पुरानो नियममा तपाईँले देख्नुहुन्छ, यसुप चाहिँ मिश्र देशमा जब बेचियो अनि अन्तिममा ऊ चाहिँ के भयो, दोस्रो शासक अथवा प्रधानमन्त्री, त्यहाँको सुल्तान अथवा राजाभन्दा मुनि भयो। त्यो हुनभन्दा अगाडि 13 ऊ चाहिँ पोतिफरको नोकर भएर बसेको थियो, होइन, मिश्रमा एउटा नोकर थियो। परमेश्वरले मसालाई, मसाको बारेमा हेऱ्यो भने मसालाई परमेश्वरको जनहरू जो मिश्र देशमा दासत्वमा थिए तिनीहरूलाई निकालेर लानलाई जो बोलावट मसालाई दिनुभयो, अगुवाई गर्न दिनुभयो, त्योभन्दा पहिला मसाले 40 के भन्छ उजाड स्थानमा ससुराको भेडा चलाउने काम गरेका थिए। त्यसैले त्यो सबै कुराले के गर्यो, मसालाई तयार गर्यो, मसाको उत्तराधिकारी भएर इजरायलीहरूको अगुवा हुनु अघि यहोशु भन्ने अर्को व्यक्ति, होइन, मसाका दास थिए। यहाँनिर के छ भनेदेखि मैले तपाईँलाई, मैले आफूले छर्लङ्ग देखेको कुरा म भन्छु, धेरै जस्तो विश्वासी विशेष जवानहरू के हुन्छन् भनेदेखि विश्वास गरेर बत्तिसमा ल्याएको छैन, उनीहरू अगुवा हुन चाहन्छन्, उनीले कसैलाई आदर दिन जाने छैन, र अगुवा एल्डर डिकन अथवा आफूभन्दा ठुलो अगुवालाई उनीहरूसँग बसेर उनीहरूलाई आदर दिन त कुरै छोडिदिउँ, त्यो परमेश्वरमा नसिकेको नसिकाएको। कहिलेकाहीँ मण्डलीमा पनि यस्तो शिक्षा दिने चलन छैन, तर बाइबलमा त्यस्तो छैन। बाइबलमा चाहिँ त्यो यो के भन्छ, वफादार हुने, लोयल हुने, अधीनमा बस्ने, आज्ञाकारी हुने कुराहरू, विनम्र हुने कुराहरू धेरै छ। अनि यो सबै कुरा चाहिँ के छ, मान्छेलाई खुसी बनाउनु होइन नि, परमेश्वरको लागि हो नि। त्यसैले यहोशू पहिला के थिए, मसाको दास भएका थिए। अब यहाँ सामुएलको कुरा गऱ्यो भने, सामुएलले के अरे दाउदको कुरा गऱ्यो भने, सामुएलले दाउदलाई इजरायलका राजा अभिषेक गरेर चुन्नु भयो, होइन चुने परमेश्वरले उसलाई चुन्नु भयो। अनि त्यो गर्नुभन्दा अगाडि दाउद कहाँ थिए, आफ्नो पिता आफ्नो बाबुको भेडाको गोठालो थिए, भेडालाई हेरिराखेका थिए, जुन ठाउँमा चाहिँ उसले परमेश्वरको बारेमा धेरै कुराहरू सिकेको थिए। अनि हाम्रो प्रभु येशु पनि सेवकको रूपमा आउनुभयो र 30 वर्षसम्म सिकर्मीको रूपमा काम गर्नुभयो। अनि प्रेरित पावलको बारेमा कुरा गऱ्यो भने, प्रेरित हुनु अघि उनी चाहिँ पाल बनाउने काम गर्थे। तपाईँ विचार गर्नु न, पाल बनाउने काम त्यति ठुलो त छैन होला नि, तर क्रिस्चियनहरूमा अहिले विचार गऱ्यो भने प्रेरितहरूमा पावल एकदमै शक्तिशाली, परमेश्वरले कसरी चलाउनु भयो उसको जीवन, हामीले उसको पत्रहरू पढेर बाइबलमा देख्छौँ। तर तिनी एउटा पाल बनाउने व्यक्ति थिए, परमेश्वरको राज्यमा पहिले नोकर त्यसपछि शासक। त्यसकारणले यो कुरो हामी क्रिस्चियनहरूले बुझ्नुपर्छ, कुनै पनि संसारको सेवा सानो ठुलो छैन, तपाईँहरू म परमेश्वरको हुनुपर्छ, जुन ठाउँमा जे गरेर परमेश्वरको पवित्रतालाई कायम गर्नुपर्छ। जबसम्म तपाईँमा म पनि ठुलो हुनुपर्छ, म पनि अगाडि बढ्नुपर्छ, मैले पनि यो गर्नुपर्छ, धेरैजनाको जीवनमा म देख्छु अरूलाई ओभरटेक गर्न खोजिरहेको, उनीहरूले जहिले पनि भोक भोक उनीहरूको के छ भने सबैभन्दा सिपालु हुनु पाऊ, त्यो परमेश्वरबाट आउने कुरा होइन। तपाईँले विनम्र हुन सिक्नुपर्छ, तपाईँले जब आफैलाई तल राख्नुहुन्छ परमेश्वरले उठाउनुहुन्छ, जब जहाँद्वारा ती व्यक्तिहरू प्रमाणित जहाँद्वारा प्रमाणित नभएको सदस्यलाई मण्डलीको अगुवा बनाइन्छ, जब त्यस्तो बनाइन्छ भने जहिले पनि त्यस्तो खालको स्थानीय मण्डलीको गवाही चाहिँ कमजोर हुन्छ, त्यो मण्डली बदनाम हुन्छ। त्यो चाहिँ हाम्रो मण्डलीमा पनि हामीले देखेका छौँ, यी जो व्यक्तिहरूले धेरै समस्या ल्याए अनि उनीहरूकै पछि कतिजना लागे, ती सबै के हुन्, न जाँचिएका न बाइबल बुझेका। यो कुरो क्लियर हुन्छ प्रियहरू, यो म परमेश्वरको वचनबाट बोलिरहेको छु। जब मण्डलीमा कुनै व्यक्तिलाई कुनै पद दियौँ भने ऊ मण्डलीमा सधैँ आउँछ कि भनेर नजाँचिएको व्यक्तिलाई त्यस्तो पदमा जिम्मा दिने होइन, उसलाई चाहिँ एउटा पदमा राखौँ अनि ऊ चाहिँ काम लाग्छ। मैले कोही कोही मान्छे त्यस्तो पनि देखेको छु, जो मान्छे समस्या हुन थाल्छ नि उसलाई पद दिने, यो परमेश्वरको नियम होइन। कसै मान्छेलाई खुसी बनाउन पद दिएर तपाईँले परमेश्वरको काम बाँड्न सक्नुहुन्न, त्यो व्यक्तिलाई परमेश्वरको बोलावट र वरदान हुनुपर्छ, उसमा योग्यता हुनुपर्छ। प्रियहरू, तपाईँहरूमा परमेश्वरको राज्यमा त्यसरी परमेश्वरको वचनबारे अनभिज्ञ हामीले देखाउनुको सट्टा सधैँ परमेश्वरको वचन अनुसार सोच्नुपर्छ। सायद यो व्यक्तिलाई डिकन बनायौँ भने अझ बढी मण्डलीमा उपस्थित हुनेछन्, अथवा धेरै मान्छेहरू उसले ल्याउने छन्, त्यस्तो सोच्ने मान्छे हुनसक्छ। अनि परीक्षणै नगरिएका क्रिस्चियनहरू, तयारै नभएको क्रिस्चियनहरू यसरी राख्यो भनेदेखि चाहिँ उसले चाहिँ मण्डलीमा धेरै ठुलो समस्या ल्याउन सक्छ, हानि गर्न सक्छ। तर मान्छेहरूको विचार के हुन्छ भने, त्यसरी चाहिँ मण्डलीमा उन्नति ल्याउँछु, त्यो भनेको चाहिँ के छ भने, संसारिक नै दृष्टिले, तपाईँकै बुद्धिले, समाज शक्तिमा भरोसा गरेर, परमेश्वरमा भरोसा नगर्ने छ नि, हितोपदेश 3:3-4 होइन, 4-5। अर्को चाहिँ 7 चाहिँ ईश्वरीय गडली होम्स, त्यो चाहिँ 3:11-12, 1 तिमोथी 3:11-12। यहाँ इसके डिकन की पत्नी तिनको सेवाकाईको एउटा भाग हो, किनभने गडलिनेस ईश्वरीयता गडलिनेस भन्ने कुरा चाहिँ पवित्रताको जीवन जिउने, वचन अनुसार जिउने, धार्मिकताको जीवन जिउने। गडलिनेस भन्ने अङ्ग्रेजी शब्द छ, त्यो परमेश्वरको जस्तै चरित्रमा जिउने, अनि घरबाटै सुरु हुन्छ नि त्यो काम चाहिँ। त्यसैले कुनै पनि व्यक्ति मण्डलीमा डिकन एल्डर हुनु छ भने के हुन्छ, उसको घर सही हुनु पऱ्यो, त्यहाँ धार्मिकता हुनु पऱ्यो, त्यहाँ परमेश्वरको डर हुनु पऱ्यो, आत्मिकता हुनु पऱ्यो, पवित्रता हुनु पऱ्यो। डिकनहरू स्वयं के भन्छ, सम्बन्ध विच्छेद वा पुनर्विवाह गरेका पुरुषहरू हुनु हुँदैन, बुझ्नुहुन्छ, तिनीहरूका पत्नीहरू क्रिस्चियनहरू हुनुपर्छ, डिकनहरूको श्रीमतीहरू अविश्वासी हुनु हुँदैन। अनि अनि श्रीमतीहरू पनि परमेश्वरको सेवाप्रति चाहिँ गम्भीर महिलाहरू हुनुपर्छ। यहाँनिर एउटा सेलेन्डर स्लेन्डर स्ल्यान्डर भन्छ, स्ल्यान्डर भनेको चाहिँ नेपालीमा निन्दा गर्ने, अनि यो सैतानको नाम स्ल्यान्डरर भन्छ, स्ल्यान्डरर होइन, सैतानको नाम हो यो। अनि त्यसको मतलब चाहिँ त्यसैको अनुवाद अर्को शब्द चाहिँ डेबिल भन्छ। सो डेबिल भन्ने बित्तिकै जस्तो डियाबलस भन्छ नि, त्यसको त्यसको चाहिँ विशेषता कतिवटा छ, 10-12 चरित्र छ त्यसको। त्यस कारणले कहिलेकाहीँ स्ल्यान्डरर स्ल्यान्डरर भने चाहिँ को हो यो कुरो बुझ्नुपर्छ। मतलब उसले सैतान सैतानको हतियार बनेको, त्यस्तो खालको सैतानको काम गर्ने। अब स्ल्यान्डरर हुनु हुँदैन महिलाहरू, त्यो कुरो बाइबलमा क्लियर छ। अनि सैतान शब्दको अर्थ चाहिँ निन्दा गर्ने, झुट आरोप लगाउने, डियाबोलसको अर्थ त्यो हो, बुझ्नुहुन्छ। त्यसले झुट्टा गर्ने, अर्काको बारेमा कुरा काट्ने, अर्कालाई बदनाम गर्ने, यो कामहरूलाई चाहिँ कहिलेकाहीँ मैले मान्छेहरूको जीवनमा एकदम सरल प्रकारले देख्छु, एकदम डरलाग्दो अवस्था हो। त्यसैले हामीले एकदमै होसियारी हुनुपर्छ, एकदम होसियारी हुनुपर्छ यो कुराहरूको बारेमा, हामी एकदम होसियारी हुनुपर्छ। त्यसैले कति एल्डर वा डिकनका पत्नीहरूले गोसेप अथवा स्ल्यान्डर स्ल्यान्डर भन्छ अङ्ग्रेजीमा, होइन, त्यो चाहिँ निन्दा गर्ने, अर्काको निन्दा गर्ने, कुरा काट्ने, त्यो डेभिलिस भन्छ त्यसलाई, गनगन गर्ने स्थानीय मण्डललाई यसले धेरै ठुलो क्षति पुर्याउँछ। त्यो चाहिँ दुःख लाग्दो कुरा हो। कहिलेकाहीँ पास्टर एल्डर डिकनका श्रीमतीहरू त्यस्ता हुन्छन्। अनि कति मण्डलीको बिचमा पहिलो तिमोथी 3:11 डिकनहरूको पत्नीहरूलाई, मैले यसको बारेमा अघि नै भनिसकेको छु, होइन, सेविकाहरूको के भन्छ काम अथवा डिकनिसलाई बुझाउँछ। त्यसको बारे मैले अघि सुरुमा भनिसकेँ, थुप्रै मण्डलीहरूमा स्त्रीहरूले दिदीबहिनीको काममा बत्तिसमा दिने, सङ्गतिको दिदीबहिनीहरूको बिचमा सङ्गति गर्ने, सन स्कुल लिने, होइन, आदिमा सहायता दिने डिकनहरू पनि हुन्छन्, अथवा त्यहाँनिर महिलाहरूको ग्रुप डिकन ग्रुप हुन्छ जो हामी सहमति छौँ। अनि बाइबलमा रोमी 16:1 फेबी फे 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 फेबी भन्ने चाहिँ स्त्री चाहिँ त्यहाँनिर त्यहाँ चाहिँ डिकन जुन चाहिँ पावलले उनको नाम लिन्छन्, उनी चाहिँ डिकन थिइन्। अनि त्यसको मतलब चाहिँ कुनै पनि मण्डलीमा डिकनका पत्नीहरूले डिकनहरूको रूपमा सेवा गर्थे, त्यो पनि कतिजनाले भन्छन्, होइन, मैले तपाईँलाई अघि नै सुरुमै बताइसकेँ, कतिवटा मण्डलीहरूले चाहिँ स्त्री डिकनहरू चाहिँ रुचाउँदैनन् होइन भन्ने। त्यस कारणले त्यो कुरा चाहिँ यहाँनिर पहिलो तिमोथी 3:11 स्त्रीहरू पनि यही बमोजिम गम्भीर, अर्काको बदख्वाई नगर्ने, यो स्ल्यान्डरर भने चाहिँ बदख्वाई गर्ने, अब यो आफैले जाँच्नु पर्यो, तर सबै कुरामा संयमी विश्वासयोग्य भरपर्दो हुनु पर्यो। अब यो अङ्ग्रेजीमा पनि मैले एक पहिलो तिमोथी 3:11 यहाँ लेखेको थिएँ, वुमन मस्ट लाइकवाइज बी डिलिजेन्ट, नट मेलिसियस गोसिप बट टेम्परेट, भनेको चाहिँ सन्तुलित, फेथफुल विश्वासयोग्य सबै कुरामा, अल थिङ्स। यो चाहिँ न्यू इन्टरनेसनल के भन्छ न्यू अमेरिकन स्ट्यान्डर्ड बाइबलमा यो लेखिएको छ। त्यस कारणले यो कुरामा हामी एकदमै निश्चित हुनु पर्यो। अनि यो रोमी 16:3 चाहिँ किङ्क्रियामा क्रिकियाको मण्डली किङ्क्रिया किङ्क्रिया अर्को शब्दमा किङ्क्रिया भनेको छ, एउटा मण्डली एउटा ठाउँको नाम भएको मण्डलीमा चाहिँ धर्मसेविका चाहिँ फिबी थिइन्, जसले चाहिँ पावलको सेवा गरेकी थिइन्। त्यस कारणले धर्मसेविका भनेको चाहिँ त्यो जुन शब्द त्यहाँ लेखेको छ त्यो चाहिँ डिकन। त्यसैले स्थानीय मण्डलीमा गडली स्त्रीहरू, होइन, धर्मी स्त्रीहरू, आत्मिक स्त्रीहरू, स्वर्गीय स्त्रीहरूको सेवाकाईको लागि हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ, चाहे तिनीहरू पद धारण गरून् वा नगरून्। स्त्रीहरू मण्डलीमा एकदमै परमेश्वरको निम्ति सेवा उनीहरूको सेवा हुनुपर्छ, अनि उनीहरूले आफ्नो वरदान प्रयोग गर्नुपर्छ। त्यस कारणले अब तपाईँलाई मैले एउटा पद एउटा अझै बाँकी छ, होइन, एउटा एउटा पोइन्ट बाँकी छ, 13 पद, त्यसपछि सिद्धियो, 8 8 पदमा चाहिँ राम्ररी पुरा मन लगाएर काम गर्ने इच्छा भनेको चाहिँ खासमा विलिङनेस टु वर्क भन्छ अङ्ग्रेजीमा। अनि यहाँनिर 3:13 यो लेखेको छ, डिकन भन्ने बित्तिकै काम, पहिलो कुरा त उसको काम एकदम राम्रोसँग गर्ने हुनु पर्यो, दोस्रो कुरा चाहिँ एकदम डिलिजेन्ट भन्छ अङ्ग्रेजीमा, मेहनती काम गर्ने, अल्छी मान्छे डिकन हुन सक्दैन। डिकनले केवल पद लिने मात्र होइन तर त्यसको सही प्रकारले प्रयोग गर्नुपर्ने हुन्छ। अनि यहाँनिर यो 13 पदमा दर्जा भन्ने शब्द एउटा एउटा बाइबलमा चाहिँ त्यो दर्जा भन्ने शब्द तपाईँले पाउनुहुन्छ, यो मैले अघि देखाएको अनुवादमा होइन। अर्को ठाउँमा चाहिँ प्रतिष्ठा भन्ने शब्द पाउनुहुन्छ, अनि गरियोको ग्रिक शब्दको अर्थ हो होइन, जुन चाहिँ सेनाको दर्जा हुन्छ अथवा सिँढी खुड्किला जस्तै भनौँ न, परमेश्वरले हामीलाई प्रमोसन गर्नुहुन्छ, बाइबलमा छ यो कुरा। असल विश्वासयोग्य डिकनको निम्ति यो खुसी प्रोत्साहन दिने कुरा हो, परमेश्वरले तिनलाई आत्मिक तवरमा पदोन्नति दिनुहुनेछ, सन्तहरू बीच तिनलाई अझ बढी आदर दिनुहुनेछ, जसको अर्थ सेवकाईको लागि अझ बढी अवसर दिनुहुनेछ। हो यहाँनिर तपाईँलाई मैले त्यो पद एक विश्वासकीय डिकनले परमेश्वर र मानिसहरूको सामु राम्रो स्थान छ के भन्छ मानिसको होइन, असल डिकनको चाहिँ मण्डली निर्माण गर्न परमेश्वरबाट ऊ आज्ञाकारी प्रभावकारी लेखेको मैले है, यहाँ कस्तो अनुभूति भएछ, प्रभावकारी ढङ्गले प्रयोग गरेकै हुन्छ। उसित आत्मिक साहस हुन्छ, उसले जसले उसलाई प्रभावकारी सेवकाई गर्न सहायता गर्दछ। अनि तपाईँलाई मैले यो के भन्छ अर्को अनुवाद म पढ्न चाहन्छु 13 को, किनकि ज जसले सेवाको काम राम्ररी गर्छन् तिनीहरूले आफ्नो निम्ति एउटा असल दर्जा र ख्रिस्ट येशूमा भएको विश्वासमा ठुलो साहस पाउनेछन्। त्यसकारणले यो एउटा महत्त्वपूर्ण कुरा छ, यो दर्जाको कुरा होइन। त्यसैले परमेश्वरले चाहिँ हामीलाई कुनै पनि कुरा सित्तै गर्नुहुन्न, हामीबाट परमेश्वरले मतलब आशिष दिनुहुन्छ, त्यो कुरा हामी यहाँ देख्छौँ। निसन्देह यो पनि एउटा आशिषको एउटा भाग हो होइन, एउटा डिकन अथवा एल्डर परमेश्वरमा सही काम गर्ने व्यक्ति उसको आत्मिकी उन्नतिको सम्भावना पनि यो कुराबाट के भन्छ यसमा सम्मिलित भएको हामी पाउँदछौँ। डिकनबाट सुरु गरेका व्यक्ति एउटा एल्डरमा पनि ऊ चाहिँ पदोन्नति हुन सक्दछ। त्यसैले कहिलेकाहीँ डिकन भएको व्यक्ति एल्डर अनि फेरि पास्टरको रूपमा पनि उन्नति हुन सक्दछ, किन उसमा सायद त्यो वरदानहरू विकास हुँदै जान्छ, उसको विश्वासयोग्यता परमेश्वरको बोलावटमा ऊ बढ्दछ। त्यसैले हामीले भर्खरै हेऱ्यौँ नयाँ नियमको मण्डलीहरूमा एल्डरहरूको नियुक्ति तिनीहरूमा स्थानीय रूपमा मण्डलीबाटै, हाम्रो त मण्डलीमा पास्टरको रूपमा पनि मण्डलीबाटै छान्ने चलन छ, कति कतिवटा अमेरिकातिर विदेश पश्चिमी देशहरूमा चाहिँ पास्टर अरू ठाउँबाट छानेर ल्याउने चलन छ। स्थानीय मण्डलीको सेवा गर्नु गम्भीर विषय हो, त्यसैले हरेक व्यक्तिको लागि आफ्नो मण्डलीमा हरेक व्यक्तिले आफ्नो वरदान अनुसार परमेश्वरको सेवा गर्नु एउटा एकदमै महत्त्वपूर्ण विषय हो। परमेश्वरको अनुग्रहद्वारा आफू योग्य छु भनेर पक्का हुन हामी प्रत्येकले इमान्दारपूर्वक आफैलाई आफ्नो हृदयलाई जाँच्नुपर्छ र खोज्नुपर्छ, गहिराईमा हामीले विचार गर्नुपर्छ, बुझ्नुपर्छ, ताकि हामी परमेश्वरको सेवा राम्रो प्रकारले गर्न सकौँ। त्यसैले यो डी